سورت مریم، مکی سورت ہے، 98 آیات ہیں، 6 رکوع ہیں۔ ترتیب کے اعتبار سے 19 نمبر کی سورہ ہے۔ اس سورت کے بارے میں ایک خاص شان نزول ہے کہ یہ سورت کب نازل ہوئی، آپ کے سامنے روایت رکھوں گی۔ جب مسلمان حبشہ ہجرت کر کے گئے تو اس وقت حضرت جعفر طیار کو مسلمانوں کی طرف سے بلایا گیا کہ جس میں وہ آ کے صحابہ کرام کے موقف کو واضح کر سکیں۔ اس وقت انہوں نے سورت مریم ہی کی ابتدائی آیات کی تلاوت کی تھی، اور یہی وہ سورت ہے کہ جس کے اندر حضرت عیسیٰ علیہ السلام کی حقیقت کھلی، اور اس کے بعد نجاشی جو حبشہ کا بادشاہ تھا اس کے دل کے اندر اسلام کے لیے جگہ بنی، اور اللہ تعالیٰ نے اس کے دل کے کھلنے کا ذریعہ بنا دیا۔ بعض دفعہ قرآن پاک کی ایک ہی آیت ایسی ہوتی ہے کہ جو انسان کے لیے راستے کھول دیتی ہے۔ تو ہم بھی دیکھیں گے کہ آخر اس سورت کی کیا خاص بات ہے کہ جو واقعی لوگوں کے لیے اس طرح رہنمائی کا ذریعہ بنی۔ ٹیکس کو ساتھ رکھتے ہوئے کچھ چیزیں جو رہ جائیں گی وہ پھر انشاءاللہ تعالی ہم بعد میں دیکھیں گے۔ بسم اللہ الرحمن الرحیم، اللہ کے نام سے شروع جو مہربان اور رحم فرمانے والا ہے۔ ہر سورت کے آغاز میں بسم اللہ کا آنا در حقیقت اس بات کی دلیل ہے کہ ایک ایمان والے کی زندگی کا کوئی پہلو اللہ تعالیٰ کے نام اور اس کی یاد سے خالی نہیں ہونا چاہیے، اور ہر وہ کام جو اللہ تعالیٰ کے نام کے ساتھ شروع کیا جائے گا اس کے اندر اللہ تعالیٰ کی مدد بھی آئے گی، اور ایک ایمان والے کے دل کے اندر اللہ تعالیٰ کے لیے جو محبت چھپی ہوئی ہے یہ اس بات کا بھی اظہار ہوتا ہے کہ وہ اپنا کوئی کام اللہ تعالیٰ کے نام اور اس کے تذکرے کے بغیر شروع کرنے کا تصور بھی نہیں کر سکتا۔ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں بھی اپنے کاموں کا آغاز بسم اللہ کے ساتھ کرنے کی توفیق عطا فرمائے، ایسا نہ ہو کہ ہم بسم اللہ کے بغیر کوئی کام کریں اور اس کے بعد وہ کام صحیح ہونے کی بجائے خراب ہو اور ہم اس کی وجہ کو بھی نہ جان سکیں۔ سورت کا آغاز حروف مقطعات میں سے طویل ترین حروف کے مجموعے کے ساتھ ہے، اور مکی سورتوں کی یہی پہچان اور علامت ہوتی ہے کہ ان کے آغاز میں حروف مقطعات آتے ہیں۔ اللہ تعالیٰ نے اس میں جو لفظ استعمال کیے وہ ہیں کاف، ہا، یا، عین، سواد، پانچ لفظوں کا مجموعہ ہے۔ سب سے چھوٹے حروف مقطعات ایک لفظ ہیں جیسے قاف اور سواد، اسی طرح اس کے بعد دو حروف جیسے یاسین یا حامیم، لیکن یہ طویل ترین مجموعہ ہے۔ بعض لوگوں نے ان کی بھی کئی وجوہات ڈھونڈی، اور حروف مقطعات کے بارے میں بھی ہمارے ہاں تھوڑی سی غلط فہمی پائی جاتی ہے۔ بعض لوگ یہ سوچتے ہیں کہ یہ برکت کا ذریعہ ہے، ان کو گھروں میں لٹکا لیا جائے تو اس سے برکت ہوگی۔ تو بات یہ ہے کہ ایک چیز ذہن میں رکھنے کی ہے کہ کوئی بھی کام جو انسان دین سمجھ کے کرے، نیکی سمجھ کے کرے، اس کے لیے پیچھے دلیل موجود ہونی چاہیے۔ ٹھیک ہے، آپ کوئی پھول کی تصویر لگاتے ہیں، آپ کوئی سینری لگاتے ہیں، اسی طرح آپ وہ بھی لگائیں، آپ کی مرضی ہے۔ آپ کا وہ ایک ڈیکوریشن پیس تو ہو سکتا ہے بغیر کسی عقیدے اور نظریے کے اگر آپ لگائیں، لیکن اگر کوئی اس کو اس سوچ کے ساتھ لٹکاتا ہے کہ اس سے برکت ہوگی اور اس کی وجہ سے شاید انسان کچھ خیر پائے گا، تو اس کی پھر دلیل موجود ہونی چاہیے۔ اسلام کے اندر ایسی چیزوں کو ہماری مرضی پہ نہیں چھوڑا گیا، یہ نہیں کہا گیا کہ جس کا جو دل چاہے وہ وہی کرے اور بعد میں یہ کہہ دے کہ اس میں حرج کیا ہے۔ کیونکہ اگر یہ بات ہوتی کہ حرج کیا ہے تو پھر سوچئے ذرا آج دین کا کیا نقشہ بن چکا ہوتا۔ محدثین کی اصطلاح میں ایک بہت ہی معروف جملہ بولا جاتا ہے کہ لولا الاسناد، اگر سندیں نہ ہوتی۔ سند کیا ہوتی ہے؟ وہ ذریعہ جس کے ذریعے سے کوئی حدیث ہم تک پہنچتی ہیں۔ تو وہ کہتے ہیں کہ اگر یہ سند کا سلسلہ نہ ہوتا تو جس کا جو دل چاہتا وہ کہتا رہتا اور اس کو دین بناتا۔ اور سچ ہے، جب کوئی رکاوٹ ہی نہ ہوتی تو کس کو کون پوچھنے والا ہوتا۔ لہٰذا ایسی کسی چیز کو کرنے سے پہلے ایک دفعہ ایک انسان ضرور سوچ لے کہ فائدہ تو ہو نہ ہو، ایسا نہ ہو کہ نقصان ہو جائے۔ اور اس سے بڑا نقصان اور کیا ہو سکتا ہے کہ انسان کوئی ایسا کام کر لے کہ جس کی کوئی دلیل نہیں۔ نہ کرنا بہتر ہے، فرض تو نہیں، گناہ کی بات تو نہیں ہے۔ ہاں بس یہ دیکھیے کہ اللہ تعالیٰ نے جو کلام پیش کیا ہے اس کے معنی کیا ہے۔ وہ لفظ جن کا معنی ہی نہیں معلوم اس سے برکت بھی آئے گی تو کتنی اور کیا آئے گی، اللہ تعالیٰ ہمارے لیے آسانی کرے. اور وہ روایت جو حضرت جعفر بن ابو طالب کے بارے میں آتی ہے کہ انہوں نے شاہ حبش کے دربار میں اس سورت کو پڑھا تھا, اس کی ابتدائی آیات کو, یہ روایت مسند احمد میں ہے اور سیرت محمد بن اسحاق میں بھی ہے. فرمایا کاف ہا یا عین سواد, جب آپ اس کو پورے لفظوں کے کھچاؤ کے ساتھ پڑھتے ہیں تو واقعی ایک رقت بیتاری ہوتی ہے, ایسے لگتا ہے کسی کو الرٹ کیا جا رہا ہے, اللہ تعالیٰ انسان کی توجہ کھینچتے ہیں, آؤ تو صحیح, دیکھو تم کیا سننے لگے ہو, تم کیا سنانے لگے ہو, اس کے لیے پھر توجہ کرو. کیا بات ہے, ذکر رحمت ربک عبدہ زکریہ, یہ ہے تیرے پروردگار کی اس مہربانی کا ذکر جو اس نے اپنے بندے زکریہ پر کی تھی. بہت ہی انیوژل انداز سے سورت کا آغاز ہے. عموماً مکی صورتیں اس طرح سے شروع نہیں ہوتی جس طرح سے یہ صورت شروع ہوتی ہے. جیسا کہ صورت کا نام ہی صورت مریم ہے, اس سے بھی پتہ چلتا ہے کہ اس میں ضرور حضرت مریم علیہ السلام یا ان کے خاندان کے لوگوں کا تذکرہ ہوگا. حضرت زکریہ علیہ السلام کون تھے؟ ہم صورت آل عمران میں ڈیٹیل سے پڑھ چکے کہ حضرت مریم علیہ السلام جو پیدائش سے پہلے ہی اپنے باپ کی شفقت سے محروم ہو چکی تھیں, ان کے باپ جو تھے بیت المقدس کے متولی تھے, دیکھ بھال کرنے والے تھے, ان کی ماں حنہ جو تھی ایک نیک خاتون تھی. ابھی حضرت مریم علیہ السلام ان کے پیٹ ہی میں تھیں کہ انہوں نے منت مانی کہ انی نظرت لک ما فی بطنی محررا, کہ اللہ جو میرے پیٹ کے اندر ہے بچہ میں اس کو تیرے راستے میں آزاد کرتی ہوں. اور اس طرح سے جب بی بی مریم پیدا ہوئی تو ان کی کفالت کا معاملہ پیش ہوا, تو بہت سارے لوگوں کی یہ خواہش تھی کہ اس بچی کو ہم پالیں, لیکن اس وقت ان کو پالنے کا جو اعزاز تھا وہ حضرت زکریہ علیہ السلام کو ملا, کیونکہ رشتہ دار بھی تھے, نبی بھی تھے, ابھی تک اولاد کی نعمت سے محروم تھے. اللہ تعالیٰ بعض لوگوں کو اسی لیے کچھ نعمتوں سے دور رکھتا ہے تاکہ وہ کسی اور کام میں آ سکیں. اب یہاں معاملہ وہی ہے کہ زکریہ علیہ السلام بی بی مریم کے پاس حجرے میں بن موسم کے پھل دیکھتے ہیں. ایک دم خیال آیا کہ یہ کہاں سے آیا, انا لکی حاضہ, اے مریم یہ کہاں سے تیرے پاس آیا. اس وقت بی بی مریم نے یہ نہیں کہا کہ یہ میری وجہ سے ہے, یہ میرے پاس ہے, میری کوئی کرامت ہے, بلکہ اس کو اللہ کی طرف منسوب کیا. اس وقت پھر حضرت زکریہ علیہ السلام اپنے رب کو پکارتے ہیں جس کا تذکرہ اگلی آیتوں میں ہے. یہاں سوال پیدا ہوتا ہے کہ ان کے اوپر اللہ کی رحمت کیا تھی, کس رحمت اور مہربانی کا تذکرہ ہے جو حضرت زکریہ پر ہوئی تھی. تو روایات سے یہ معلوم ہوتا ہے کہ حضرت زکریہ علیہ السلام یہ بڑھئی تھے, کارپینٹر تھے, اور یہی پیشہ ان کی آمدنی کا ذریعہ بھی تھا. بنی اسرائیل کی طرف جو انبیاء کرام بھیجے گئے اسی سلسلے کی یہ کڑی تھے. اور یہاں رحمت سے مراد پھر نبوت ہوگی, کیونکہ زکریہ علیہ السلام نبی بھی تھے اور اللہ تعالیٰ نے ان کو مستجاب دعوات بھی قرار دیا تھا. ان کے بارے میں روایات سے ملتا ہے کہ یہ جو دعا کرتے تھے وہ قبول ہو جاتی تھی. تو سب سے بڑی رحمت تو بندے پہ یہی ہے کہ اللہ تعالیٰ اس سے راضی ہو جائے اور اس کو اپنے دین کے لیے چن لے. اب یہاں لفظ عبدہو پہ بھی غور کیجئے گا کہ نبی تھے اور عبد تھے, عبدیت اور نبوت کا کوئی کلیش نہیں ہے. حضرت آدم علیہ السلام سے لے کے محمد رسول اللہ صلی اللہ علیہ وسلم تک جتنے انبیاء کرام آئے وہ سب کے سب عبد تھے, اور کسی کو عبد کہنا یا کسی کا اپنے آپ کو عبد کہلانا اس کی عزت کو, رتبے کو کم نہیں کرتا. اصل رحمت کیا تھی اس کا تذکرہ اگلی آیتوں میں آتا ہے. اس نادا ربہ نداء خفیہ, جب کہ اس نے اپنے رب سے چپکے چپکے دعا کی تھی. کیا دعا تھی؟ قال رب انی وحن العظم منی واشتعل راس شیبا ولم اکن بدعائک رب شقیا, جبکہ اس نے اپنے رب سے چپکے چپکے دعا کی تھی کہ میرے پروردگار میری ہڈیاں کمزور ہو گئی ہیں اور سر بڑھاپے کی وجہ سے بھڑک اٹھا ہے, لیکن میں کبھی بھی تجھ سے مانگ کر محروم نہیں رہا. اور ساتھ ہی ساتھ کیا کہا؟ وَإِنِّي خِفْتُ الْمَوَالِيَ مِنْ وَرَائِي وَكَانَتِ امْرَأَتِي عَاقِرًا فَهَبْ لِي مِنْ لَدُنْكَ وَلِيًّا, مجھے اپنے مرنے کے بعد اپنے قرابت والوں کا ڈر ہے, میری بیوی بھی بانجھ ہے، بس تو مجھے اپنے پاس سے وارث عطا فرما۔ کون سا وارث؟ یارثنی و یارث من آل یعقوب و اجعلہ ربی رضیا، جو میرا بھی وارث ہو اور یعقوب علیہ السلام کے خاندان کا بھی وارث ہو، اور اے میرے رب تو اسے مقبول بندہ بنا۔ یہ تھی حضرت زکریہ علیہ السلام کی چپکے چپکے مانگی ہوئی دعا، پکارا اپنے رب کو، لیکن شور مچا کے نہیں، دھاڑنے کے انداز میں نہیں، آرڈر دینے کے انداز میں نہیں، غصے میں نہیں، بلکہ ندان خفیہ چپکے چپکے پکارا۔ کیوں؟ اس لیے کہ اللہ کو خفیہ دعا بڑی پیاری لگتی ہے۔ اللہ کو یہ پسند ہے کہ ایک انسان جب رب کو پکارے تو تضرع کے ساتھ پکارے، انابت ہو، رجوع کرنے کا انداز، خشوع ہو اور خضوع ہو۔ اس وجہ سے انہوں نے چپکے سے پکارا، اور جس سے محبت ہوتی ہے، جس سے انسان اپنے دل کا راز بیان کرتا ہے، اس کے ساتھ تو چپکے چپکے بات کرنے میں مزہ آتا ہے کہ کہیں کوئی دوسرا نہ سن لے۔ رشتہ داروں کا خوف تھا کہیں وہ ان کو بے وقوف نہ سمجھیں، ایک یہ بھی وجہ بنتی ہے، کیونکہ جو مانگ رہے تھے چیز کو وہ مانگنے کی عمر تھوڑی تھی۔ اس عمر میں کوئی اولاد تھوڑی مانگتا ہے جو زکریہ علیہ السلام مانگ رہے ہیں، کہ اللہ لوگ کیا کہیں گے اس بڈھے بابے کو، کیا سوجا۔ خود ہی اپنی حالت پہ حیرت کرتے ہیں کہ جب ہڈیاں کمزور ہو گئیں، سر بڑھاپے کی طرح سے بھڑک اٹھا، اب اس عمر میں جب لوگ اولاد مانگتا دیکھیں گے تو کیا کہیں گے کہ دیکھو بڑھاپے میں مانگ رہا ہے۔ اور جب ظاہری اسباب ختم ہو جائیں، جب سارے امکانات ختم ہو جائیں، اس وقت بندہ رب کو چپکے سے تو پکار سکتا ہے، لیکن لوگوں کے اندر بات نہیں کر سکتا۔ ذرا سوچئے، ایک بندے کے ساتھ رب کا کیا تعلق ہے؟ ہر وہ بات جو دوسرے نہ سمجھ سکیں نہ مان سکیں، اس کو بندہ رب کے ساتھ چپکے سے کہہ دے۔ انوکھی دعا تھی، اللہ کو بڑا پیار آیا ہوگا زکریہ علیہ السلام پہ۔ اللہ کو پتہ ہے کہ دلوں کے اندر کیا ہے، اور حسرت زکریہ علیہ السلام کی اولاد کی خواہش اپنی جان کے لیے نہیں تھی، اپنے بینک بیلنس کا وارث نہیں چاہیے تھا، لاکھوں کی دولت کا کھلوتا وارث، تنہا وارث نہیں چاہیے تھا، بلکہ چاہیے بھی تو کیا تھا کہ یارثنی و یارث من آل یعقوب، میرا بھی وارث ہو اور آل یعقوب کا بھی وارث ہو۔ یہ دین کا عطیہ جو تو نے مجھے دیا، میرے بعد کس کے پاس جائے گا، یہ کس کو ملے گا؟ آج میری ہڈیاں کمزور ہو گئیں، میں ضعیف ہو گیا، میرا سارا بدن کمزور ہو گیا، میرے اعضاء کمزور ہو گئے، سر میں سفیدی آ گئی، سارا سر سفید ہے۔ وشتال کے لفظ میں شعلے کا لفظ چھپا ہوا ہے، شین عین لام۔ سر شعلے کب مارتا ہے؟ کبھی آپ دور سے دھواں اٹھتا دیکھیں نا، اسی طرح کسی کے سفید اڑے ہوئے بالوں کو دیکھیں، اور بعض لوگ بالوں کو سرخ کر لیتے ہیں مہندی کے ساتھ، تو وہ بھی دور سے شعلے اٹھتے ہوئے دکھتے ہیں، کہتے ہیں سر میں سے تو شعلے نکل رہے ہیں، شدت ہے، بڑھاپے کی شدت بتا رہے ہیں۔ اب یہ کون سی عمر تھی؟ بعض کہتے ہیں یہ 60 70 65، بعض نے 110 سال بھی کہی، اور ان کی بیوی 98 سال 98 ایئرس کی تھی۔ کوئی بھی عمر ہو سکتی ہے، لیکن دیکھیے کہ ایک ایمان والا اللہ سے مایوس نہیں ہوتا، اسی لیے تو بڑے پیار سے کہتے ہیں وَلَمَّكُمْ بِدُعَائِكَ رَبِّ شَقِيًّا، اے میرے رب میں تجھ سے مانگ کے کبھی محروم نہیں رہا۔ یہ ہے وہ عقیدہ جو بندے کو مستجاب دعوات بناتا ہے، کہ اللہ آپ نے تو میری کبھی موڑی ہی نہیں، اس در سے تو میں کبھی خالی ہاتھ نہیں آیا، میں نے تجھ سے جو مانگا تو نے مجھ کو دیا، میں کبھی شرمندہ نہیں ہوا آپ سے مانگ کے۔ کبھی انسانوں سے مانگنے والوں کو دیکھا کریں، یا تو مانگی ہوئی چیز ملتی ہی نہیں ہے، اور ملتی بھی ہے تو چار باتیں سن کے ملتی ہے، ایسے پھینکتے ہیں ہاتھ میں پیسہ کہ جیسے کسی نے بھیک مانگی۔ کسی ایک سے مانگ کے دیکھیے، پیار سے بھی کوئی نہ دے دے 10 دفعہ جتلائے گا۔ ایک تحفے کی صورت میں کسی شادی، کسی خاص عید کے موقع پہ دیا ہوگا، ساری زندگی نہیں بھولتے، فلاں موقع پہ فلاں کو یہ دیا تھا۔ आज तक अल्लाह ने क्या कुछ दिया, कभी जतलाया, जरा सोचिए तो सही। ऐसे रब से मांग के इंसान कभी मायूस नहीं होता। दुआओं की कबूलियत में एक बहुत अहम चीज़ है, क्या? उदउल्लाह व अंतुम मूकिनून बिल इजाबा। तुम अल्लाह को पुकारो इस हाल में कि तुम्हें कबूलियत का यकीन हो। ये वो यकीन है जो अल्लाह ताला की रहमत को जोश में लाता है। ज़करिया के पास खुद था ही क्या, सारी उम्र तो अपनी हड्डियां घसीट के बढ़ई का काम किया, अपना पेट पाला। कोई इतनी बड़ी रकम नहीं थी कि उसका वारिस चाहिए होता, कि दौलत कहीं और ना चली जाए। और अंबिया कराम तो वैसे भी सारी दुनिया से ज़्यादा माल से बेरग़बत होते हैं, ज़ुहद होता है उनमें। और वैसे भी सही बुखारी और मुस्लिम की रिवायत में आता है कि अल्लाह के नबी ने फरमाया कि हम अंबिया का विरसा तकसीम नहीं होता, हम जो कुछ छोड़ जाएं वो सब सदका है। तिर्मिज़ी की भी एक रिवायत है कि हम जमात अंबिया हैं, हमारा विरसा नहीं बटा करता। तो लिहाजा ज़करिया अलैहिस्सलाम का ये कहना कि मुझे वो बेटा दे जो मेरा वारिस हो, इससे मुराद विरसा नबूवत है, ना कि माली विरसा। क्योंकि आगे लफ्ज़ आल याकूब भी आ गया, जैसे एक जगह वारिस सुलेमान दाऊद के लफ्ज़ आते हैं कि सुलेमान दाऊद के वारिस हुए। कौन सी विरासत? नबूवत के वारिस, ना के माल के वारिस। क्योंकि माल के वारिस हों तो सारे बेटे होंगे, कोई एक बेटा थोड़ी होता है। तो इससे पता क्या चलता है कि जिनको अपनी ज़िंदगी में दीन की फ़िक्र होती है, उनको अपने बाद भी दीन ही की फ़िक्र होती है। जो ज़िंदगी भर इल्म के साथ जुड़े रहते हैं, उनको फ़िक्र ये होती है कि हमारे बाद इल्म का विरसा किसी ऐसे हाथ में मुंतकिल हो जाए कि जो उसकी कदरदानी कर सके। हम सब अपने ऊपर गौर करें, हमें क्या फ़िक्रें होती हैं। सिर्फ इतनी सी बात में अगर हज़रत याकूब अलैहिस्सलाम को सामने रखते हुए ज़रा अपने रवैयों पर गौर करके हम देखें। बुढ़ापे की औलाद, आप कहेंगे डॉक्टर्स तो वैसे ही मना कर देते हैं, वो तो उम्र ही नहीं रहती औलाद पैदा होने की। याद रखिए, जहाँ दुनिया के सारे सहारे छुटते हैं ना, वहाँ से अल्लाह की मदद आती है। जिस काम को दुनिया वाले कह देना अब ये मुश्किल है, बस समझ लें कि अब इंशाल्लाह वो हो जाएगा। जहाँ दुनिया वाले मायूस करें, वहीं से उम्मीद रखिए, इसलिए कि अल्लाह ताला वो कर सकता है जो लोग नहीं कर सकते। और अनयूजुअल लोगों के साथ अनयूजुअल वाक़यात होते हैं, गैर मामूली लोगों के साथ गैर मामूली वाक़यात होते हैं। वो लोग जो अल्लाह ताला के साथ गैर मामूली हालात में ताल्लुक़ बढ़ा लेते हैं ना, फिर अल्लाह ताला उनके साथ दूसरों से बिल्कुल मुख्तलिफ मामलात करता है। और जितना आपको यकीन होगा उतना अल्लाह आपको देगा। ताल्लुक़ बढ़ाने की ज़रूरत है। फिर एक वो भी वक्त आएगा कि आपको तो मांगते हुए भी डर आएगा कि जो मांगा मिल जाना है। सोच के मांगो, कोई गलत चीज़ ही ना मांग लो। वरना एक ईमान वाला अपने रब से मांगे और रब उसको ना दे, ये कैसे हो सकता है? लेकिन अल्लाह आपके दिल में डालता ही वो चीज़ है जो आपके लिए बेहतर होगी। इसलिए अपनी ज़िंदगी से मायूसियों को निकालिए। जो बुत अपने दिल में बिठाया हुआ है ना, कोई माल का, कोई कारोबार का, कोई जॉब का, कोई औलाद का, कोई घर का, इन सब को निकाल के बाहर कीजिए। ये दिल इन चीज़ों के लिए नहीं बना। आप बहुत कीमती हैं, आपका वक्त बहुत कीमती है, आपकी सेहत बहुत कीमती है। इसको इस दुनिया के गमों में मत खुलाइए। अल्लाह के नबी सल्लम एक बड़ी प्यारी दुआ सिखाते थे कि ला तजले दुनिया अकबर हमीना, ए अल्लाह इस दुनिया को मेरे हम यानी गम का ज़रिया ना बना, मुझे दुनिया का कोई गम ना लगा। और हकीकत यह है कि जो बड़ा गम लगा लेते हैं उनके छोटे गम वैसे ही कम हो जाते हैं। जो आखरत का गम लगा लेगा उसके लिए दुनिया का हर गम छोटा, और जो आखरत की तमन्नाएं पाल लेगा उसके लिए दुनिया की हर तमन्ना हेच हो जाएगी। फिर उसको आसमान के उस पार जन्नत दिखेगी। वो इस दुनिया को जैसे तैसे गुजारेगा। एक मौके पर बारिश नहीं थी, सलातुल इस्तिस्का के लिए लोग जमा होने के लिए निकले के खुले मैदान में जाके दुआ करते हैं बारिश की। जब सब काफ़िला तैयार था तो एक छोटी सी बच्ची काफ़िले में से निकली, कहा ठहरो मैं भी आती हूँ। कहा भी तुम किधर चल दी? कहने लगी कि वो छतरी लेना भूल गई, क्योंकि जब हम वापस आ रहे होंगे तो बारिश हो रही होगी। یہ ہے اصل وہ بات کہ ولم اکم بدعائی کا ربی شقیہ، میں کبھی بدبخت نہیں رہا آپ سے مانگ کر. اور یہ وہ دعا ہے کہ جو اگر انسان کی زبان پہ رہے تو آپ کو منہ سے کچھ کہنا بھی نہیں پڑتا، اللہ تعالیٰ آپ کے من کی مراد کو پورا کر دیتا ہے. اسباب کی بھی بات کرتے ہیں، پہلے مانگ لیا اور اب کہہ رہے ہیں بیوی بانچ ہے، لیکن کوئی بات نہیں، میری تو آس تیرے اوپر ہے. وَجْعَلْهُ رَبِّي رَضِيًّا، اے اللہ اس بندے سے تو راضی بھی ہو جانا. کتنے ماں باپ ہیں جو دعا تو مانگتے ہیں اولاد کے لیے اور ساتھ یہ بھی مانگے کہ اللہ وہ بچہ تیرا بھی پیارا ہو، تجھے بھی وہ پیارا لگے، تو اس سے راضی رہنا. ہم تو اس وقت اپنی ہی دنیا میں کھوئے ہوتے ہیں، بہت بھی کہیں گے تو یہ کہہ دیں گے کہ اللہ تعالیٰ اس کو نیک بنانا، لیکن اتنی گہری دعا مانگنے کی کس کو توفیق ہوتی ہے جس کا اپنا دل اللہ سے جڑا ہو، جو خود اللہ کو راضی کرنے کی خواہش رکھے. ورنہ ہم تو اکثر یہی سوچ رہے ہوتے ہیں کہ دنیا والوں کو کیسے راضی کریں. اور اس سے یہ بھی پتہ چلتا ہے کہ اللہ کسی سے راضی ہو جائے یہ بھی ایک نعمت ہے، اور یہ اللہ ہی کی طرف سے ملتی ہے کہ اللہ کس سے خوش اور کس سے خوش نہیں ہے. یہاں رضیین بمانی مردیین ہے، پسندیدہ کے معنوں میں، اس کے قول اور عمل کو پسند کرنا، یا پھر رادین کے معنی میں، یعنی تو اس کو ایسا کر دینا کہ وہ ہر دکھ سکھ ہر حال میں تجھ سے راضی رہے، شکوے نہ کرے. یہ کون سا بندہ ہوتا ہے جو اپنی تقدیر پہ راضی ہو، اور جو آج اللہ کے دیے ہوئے پہ راضی ہوگا، کل اللہ اس کے ٹوٹے پھوٹے پہ راضی ہوگا. جو آج کہے کہ اللہ جو دیا اس پہ بھی راضی، اور جو تو نے نہیں دیا اس پہ اور زیادہ راضی، تو اللہ بھی کل اس کو کہہ دے گا کہ جو تو تھوڑے سے عمل کر کے لایا اس پہ بھی راضی ہوں، اور جو تجھ سے رہ گئے میں اس پہ بھی راضی ہوں. یہ خود کلامیاں ہیں، کیا کریں اپنے رب کے ساتھ، بالکل آپ بیگانہ ہو جائیں گے دوسروں سے، کسی کی طرف نگاہ نہیں اٹھے گی. پھر واقعی ایاک نعبدو و ایاک نستعین کی کیفیت آئے گی، پھر آپ محسوس کریں گے اپنے تعلق کو رب کے ساتھ، کہ پھر دو عالم سے بیگانہ ہو جائیں گے. دو عالم سے کرتی ہے بیگانہ دل کو، عجب چیز ہے لذت آشنائی. اور اللہ پہ نظروں کا لگ جانا، یہی ہے اصل میں بندگی اور غلامی. اب ذرا دیکھیے دل سے نکلی دعا کیسے پوری ہوتی ہے. اللہ تعالیٰ نے فوراً دعا قبول کی، جواب بھی آ گیا، سمع اللہ لمن حمیدہ، اللہ نے سن لی بات اس بندے کی جس نے اس کی تعریف کی. یہ اللہ کی تعریفیں ہی تو ہیں کہ جو آپ دے سکتے ہیں وہ کوئی دوسرا نہیں دے سکتا. جواب آتا ہے، یا زکریہ، اے زکریہ، کسی کو بیچ میں نہیں ڈالا اللہ تعالیٰ نے کہ اس کو کہہ دو اس کے ذریعے، نہیں، سٹریٹ فارورڈ، ڈائریکٹ، بالکل کلیئر کٹ. کیا کہا؟ یا زکریہ، اے زکریہ، انا نبشرک بغلام اسمہ یحییٰ، ہم تجھے ایک بچے کی خوشخبری دیتے ہیں جس کا نام یحییٰ ہے. اور کیسا ہے یہ نام؟ لم نجعل له من قبل سمیہ، ہم نے اس سے پہلے اس کا ہم نام بھی کسی کو نہیں کیا. آپ بچہ مانگتے ہیں، ہم آپ کو یحییٰ دیتے ہیں، حیون سے زندگی والا، اور نام بھی اتنا انیوژل، یونیک نام، نیا نام، انوکھا نام. لوگوں کی خواہش ہوتی ہے نا نیا نام رکھنے کی، اللہ نے نام بھی خود ہی تجویز کر دیا. اور جو انہوں نے کہا نا ملت ان کا اپنے پاس سے، اس کا بھی مطلب یہ ہے کہ چونکہ اسباب ختم ہو چکے ہیں، اب تو اپنے فضل سے دے دے. اور اللہ تعالیٰ نے کہا ہم دیتے ہیں. اس سے کیا پتہ چلتا ہے؟ پہلی بات یہ ہے کہ اللہ تعالیٰ دعاؤں کو سنتے ہیں، یہ اللہ تعالیٰ کے السمیع ہونے کی دلیل ہے. پھر دوسری، اللہ تعالیٰ کے المجیب ہونے کی دلیل ہے کہ اللہ تعالیٰ دعاؤں کو بھی قبول کرتے ہیں. پھر اس کے بعد اگلی بات اس سے کیا پتہ چلتی ہے؟ کہ اللہ تعالیٰ دعاؤں کے جواب بھی دیتے ہیں. وہ تو نبی تھے نا، براہ راست وہی ہوتی تھی، جواب آ گیا، یا زکریہ. کیا آج بھی دعا کرنے کے بعد ایسی کوئی پکار آتی ہے؟ بالکل آتی ہے، یہ محسوس کرنے کی بات ہے. बस दफ़ा आप इतने दिल से दुआ करते हैं कि आपको फ़ौरन लग जाता है कि आज ये कबूल हो जानी है। आपकी हर वो दुआ जो कबूल हुई होगी ना, आपको पहले से इशारा हो गया होगा कि ये कबूल हो गई है। और देखा जाए ना तो असल में बात ये होती कि हम किस वक्त पूरी कंसंट्रेशन से, पूरी तवज्जो से मांग रहे हैं, वो दुआ फिर कबूल होती है। और दुआ तो हर एक कबूल होती है। अल्लाह के नबी ने फरमाया, हर दुआ कबूल होती है तीन में से एक तरह से, या तो मांगी हुई चीज़ मिल जाती है और ये सबसे हल्का दर्जा है, या उसके ज़रिए कोई मुसीबत दूर हो जाती है, ये दरमियाना दर्जा है, या फिर अल्लाह ताला उसको आखिरत के लिए ज़खीरा कर लेता है ताकि क़यामत के दिन की सख्तियों में से कोई सख्ती उसकी वजह से माफ़ हो। और ये बेहतरीन दर्जा है कि कल क़यामत के दिन जब लोगों की दुआओं की पोटलियाँ आएंगी ना, जिसकी वजह से दर्जे बुलंद होंगे या जहन्नम से निजात होगी, तो इंसान ख्वाहिश करेगा कि अल्लाह जो मेरी दुआएं दुनिया में कबूल होती थी वो भी ना होती और आज मैं उसकी वजह से खैर पाता। तो इंसान को अपने रब के साथ खुश रहना चाहिए। अब ज़रा देखिए खुशखबरी सुनकर ज़करिया अलैहिस्सलाम के दिल में क्या आया। खुशखबरी भी मिल गई, दुआ भी कबूल हो गई, लेकिन इंसान थे ना, फौरी रिएक्शन क्या हुआ? क़ाला रब्बी अन्ना यकूनु ली गुलामुन। ज़करिया अलैहिस्सलाम कहने लगे, ऐ मेरे रब, मेरे यहाँ लड़का कैसे होगा? क्यों? वकानत इमरअती आकिरा, मेरी बीवी तो बाँझ है, यानी बच्चे पैदा करने के काबिल नहीं। वक़द बलगतु मिनल किबरी इतिया, और मैं खुद बुढ़ापे के इंतहाई ज़ोफ़ को पहुँच चुका हूँ। फिर दुआ की मांगी थी, है ना? इंसान पहले मांगता है और जब मिल जाए उम्मीद लगती है, कहते हैं ये हुआ कैसे? हमारा भी यही हाल है ना, कुछ मांगते हैं हो जाए, कहते हैं हाँ ये कैसे हो गया, यकीन नहीं आ रहा। सूरत आल इमरान में हम पढ़ चुके हैं, हुनालिका दअ ज़करिया रब्बहू, इसी जगह ज़करिया ने अपने रब से दुआ की। ये नहीं कहा बीबी मरियम तुम कर दो, तुम बहुत पहुंची हुई हो, अल्लाह तुम्हारी सुनता है। नहीं, वो तो चुपके चुपके कर रहे थे कि जो रब मरियम की सुन सकता है वो मेरी भी सुन सकता है, जो मरियम का रब है वो मेरा भी रब है। लिहाजा अल्लाह ताला ने कहा कि होगा, का ये कैसे होगी, मेरी तो बीवी बाँझ है। आखिर कहते उस औरत को जो बुढ़ापे की वजह से औलाद जनने की सलाहियत से महरूम हो चुकी हो, और उसको भी आखिर कहते हैं जो शुरू से ही बाँझ हो। यहाँ दूसरे मानों में है, क्योंकि बीवी जवानी से ही आखिर थी। जो लकड़ी सूख जाती है ना, उसको अरबी में इतिहिया कहते हैं। मुराद क्या है? बुढ़ापे का आखिरी दर्जा, जिसमें हड्डियाँ अकड़ जाती हैं। मतलब क्या है कि बीवी तो जवानी से बाँझ है और मैं बुढ़ापे की आखिरी सीढ़ी पे खड़ा हूँ, औलाद कैसे होगी? रिवायत में आता है कि हज़रत ज़करिया अलैहिस्सलाम की बीवी का नाम अशा बिन तफाकूस बिन मैल था, और ये हज़रत हन्ना जो हज़रत मरियम की वालदा थी उनकी बहन थी। बहरहाल रिश्तेदारी थी करीब की। रिवायत से ये भी मिलता है कि हज़रत याहिया और हज़रत ईसा अलैहिस्सलाम आपस में खालाजाद भाई थे। तो बहरहाल अच्छे ख़ानदान से थे। आले इमरान इन्हीं के नाम पर एक सूरत थी। अब अल्लाह ताला उनको बताते हैं कि आप क्यों फिक्र करते हैं, आप क्यों असबाब के ऊपर परेशान हैं। अल्लाह की कुदरत को असबाब से क्या लेना? ठीक है, कायनात में जो चीज़ें हो रही हैं ये असबाब के पर्दे में हो रही हैं, लेकिन अल्लाह ताला तो इसके बग़ैर भी कुन के ज़रिए काम करने वाला है, क्योंकि वो तो साहिबे कुन फयकून है। फिर क्या हुआ? क़ाल कज़ालिक, इरशाद हुआ कि वादा इसी तरह हो चुका, यानी अब ऐसे ही होगा। ये अल्लाह ने कहा या फरिश्ते के ज़रिए से कहा, यानी बात यही है। मुराद क्या है कि तुम असबाब को देख रहे हो, अल्लाह अपनी कुदरत दिखाना चाहता है। قال ربك هو علي حيٌ, और तेरे रब ने कहा मेरे लिए ये बात बड़ी आसान है। क्या? बुढ़ापे में औलाद का पैदा करना मेरे लिए आसान है। وقد خلقتك من قبل ولم تك شيئا, और इससे पहले हमने तुझे भी तो पैदा किया था जबकि तू कुछ भी तो ना था, ना नाम था ना कुछ था, तेरी तो कोई हस्ती नहीं थी। जब तुझे पैदा कर दिया तो तेरा बच्चा पैदा करना क्या मुश्किल है। यकीन दिलाया जा रहा है उनको कि गम ना करें, होगा। इतनी अचानक खुशखबरी सुनकर यकीन भी तो नहीं आता ना, ये खुशी और ताज्जुब की मिली जुली कैफियत है। अच्छा अभी भी यकीन नहीं आया। قال رب اجعل لي آية, कहे मेरे रब मेरे लिए कोई निशानी कर दे। कोई निशानी, कोई ऐसा साइन जिससे पता चले। आजकल तो प्रेगनेंसी की कई निशानियां मिलेंगी ना, कई टेस्ट हैं। अब इनको यकीन नहीं था, कहा अल्लाह ताला कोई निशानी कर। قال آيتك ألا تكلم الناس ثلاث ليال سويا, कहने लगे मेरे परवरदिगार मेरे लिए कोई अलामत मुकर्रर फरमा। इर्शाद हुआ कि तेरे लिए अलामत ये है कि बावजूद भला चंगा होने के तू 3 रातों तक किसी शख्स से बोल ना सकेगा। रातों से मुराद रात और दिन है, और सवीया का मतलब है बिल्कुल ठीक ठाक, तंदुरुस्त, कोई बीमारी नहीं कि जो बोलने से रोक दे, यानी गूंगा नहीं होने वाली बात। कुदरत के बावजूद ज़ुबान से गुफ्तगु ना हो तो समझ लेना कि ये खुशखबरी के दिन है। पीछे हम पढ़ चुके सूरत आल इमरान में बड़ी डिटेल से बात हुई थी, क्यों बंद हुई ज़ुबान? ताकि अल्लाह का जिक्र करें और शुक्र में मसरूफ़ रहे। और वैसे भी जो लोग अल्लाह के एहसानों के नीचे दबे होते हैं वो ज़्यादा नहीं बोलते, वो खामोश रहते हैं। कोई बीमारी नहीं, कोई गूंगापन नहीं, कोई फालच नहीं, कोई लकवा नहीं, कलाम से रोकने वाला कोई मरस नहीं, लेकिन आप बोलेंगे नहीं। कहा ठीक है। فخرج على قومه من المحراب, इसके बाद ज़करिया मस्जिद से निकलकर अपनी कौम के पास आए। فأوحى إليهم أن سبحوا بكرة وعشيا, और इशारों से इनसे कहा कि सुबह शाम अल्लाह की पाकी बयान करो। देखिए ज़ुबान रुक गई या रोक ली गई, लेकिन इशारों से भी तबलीग कर रहे हैं। बंदा मोमिन के पास कोई उज़र नहीं रहता, जिसको बात करनी है, जिसको इंसानियत की खिदमत करनी है वो करके रहेगा। जाके लोगों से कहा कि अल्लाह को याद करो, सुबह शाम उसकी पाकीज़गी बयान करो, क्योंकि जो काम खुद कर रहे थे वही दूसरों को करने का हुक्म दिया। सुबह शाम अल्लाह की तस्बीह से मुराद मुफस्सरीन ने असर और फजर की नमाज भी ली है, 2 वक्तों में। ख़ास तौर पे अल्लाह की तस्बीह और हम बयान करो। और महराब से मुराद वो हुजरा है जो वो अल्लाह की इबादत के लिए इस्तेमाल करते थे। ये हरबुन से होता है, हर्ब कहते हैं लड़ाई को। तो मेहराब क्या है? वो जगह जहाँ शैतान से लड़ाई की जाए। नफ्स खुशी होती है ना, इबादत ऐसे थोड़ी होती है घंटों के अतबार से इंसान बैठ सकता है अगर उसके अंदर सब्र ना हो। हमें क्या पता चला इससे कि जब अल्लाह को खुशी दे तो अल्लाह का ज़्यादा जिक्र करो, ज़्यादा खुशी मनाओ। आज के दौर का कोई इंसान होता तो बेबी शावर की तैयारियाँ कर रहा होता, कोई पार्टी रखी जाती, न जाने क्या कुछ होता। लेकिन ईमान वाला अल्लाह की नेमतों में जब डूबता है तो पहले से भी ज़्यादा खैर के कामों में मसरूफ़ हो जाता है। हमारे हाँ इंसान अच्छा भला नेकी का काम कर रहा होता है और ऐसी ही कोई खुशखबरी मिल जाए, हो सकता है उसकी किसी नेकी का सिला हो और इंसान उस खुशी में वो नेकी ही छोड़ देता है। कितने लोग हैं जिनकी औलादों ने उनको अल्लाह के दीन के काम से रोक दिया, कुरान की क्लासों से रोक दिया। ठीक है जिम्मेदारियां और चीज़ हैं, लेकिन क्या हम कल क़यामत के दिन अपनी औलादों को आगे करना चाहेंगे? ये मासूम तो हमें कुछ नहीं कहते, ऑर्गेनाइज हमें खुद नहीं होना आता, वक्त को सेट नहीं कर पाते, टाइम मैनेज नहीं कर पाते। कभी इन मासूमों का नाम ले के दीन के काम से मत रुकिए। अल्लाह से दुआ ये किया करें कि अल्लाह वो नेमते दें जो दीन के काम में हमारी मावन हो, और आप जो मांगेंगे ना अल्लाह आपको वही देगा। अब यहाँ पे बाप का बयान ख़त्म, बीच के सारे मरहले नहीं हैं। कुरान पाक का मिजाज कितना प्यारा है, नसीहत वाला अंदाज़ है, बीच में कोई कहानियाँ नहीं, क्या हुआ कैसे हुआ, बस उम्मीद लगी और साथ ही फिर बच्चे से खिताब है, या यहया اے یحییٰ خذ الکتاب بقوة، میری کتاب کو مضبوطی سے تھام لے. وآتیناہ الحکم صبیہ، اور ہم نے اسے لڑک پن ہی میں دانائی عطا فرما دی. وحنانا من لدنا، اور اپنے پاس سے شفقت. وزکاہ، اور پاکیزگی بھی. وکانا تقیہ، اور وہ پرہیزگار شخص تھا. اتنا ہی نہیں، وبرم بوالدیہ، اور اپنے ماں باپ سے نیک سلوک کرنے والا تھا. ولم یکن جبارن عصیہ، اور وہ سرکش اور گناہ گار نہ تھا. کتنا بختوں والا بچہ ہے، اس کی تعریفیں آسمانوں سے ہو رہی ہیں. یا یحییٰ، اے یحییٰ، بچپن سے بچے کو خطاب ہے. انبیاء کرام کو اللہ نے پکارا، یا آدم کے لفظ ہیں، یا موسیٰ، یا زکریہ پڑھا، اور یہ بچہ کیسا انوکھا بچہ ہے، اس کو شروع میں ہی رب کائنات پکارا ہے، اے یحییٰ. بشارت ہے، اللہ تعالیٰ نے اتنا پیارا بچہ دیا. بیچ میں جو کلام مخذوف ہے وہ کیا ہے، کہ زکریہ علیہ السلام کی بیوی حاملہ ہوئی، پھر یحییٰ پیدا ہوئے، پھر جب مخاطب بنانے کے قابل ہو گئے تو ہم نے کہا کہ یا یحییٰ، اے یحییٰ. اور روایات میں آتا ہے کہ جب یہ کلام ہوا تو اس وقت ان کی عمر 2 سال تھی، کیونکہ 2 سال سے پہلے تو بچہ ویسے ہی فطرت کے نور میں ہوتا ہے، جب زبان کھلتی ہے پھر اسی کے بعد ہی بات کرنے کے قابل ہوتا ہے. بچپن میں کہا خذ الکتاب بقوة، کتاب کو مضبوطی سے پکڑ لو. یہ کیسا پکڑنا تھا؟ عمل کا پکڑنا. یہ نہیں تھا کہ اس کو گرنے نہ دو. کتاب سے یہاں مراد تورات ہے، اور قوت سے مراد کوشش اور توفیق الہی سے مدد طلب کرنا، یعنی اس کو پکڑو. اللہ تعالیٰ نے ان کو تورات سکھائی، پڑھتے تھے اس کو، اس کے احکامات لوگوں کو بتاتے، تبلیغ کرتے. بچپن میں کسی کو تبلیغ کرتے آپ نے نہیں دیکھا ہوگا، کہ بچہ بھی ملا اور آسمانی کتاب کا عالم بھی بنا. کوشش، محنت بچپن سے آ گئی. اللہ سب بچوں کو ایسے ہی بنا دے، ان کے دن بچپن میں صرف کھیل کھلونوں میں نہ گزر جائیں. یہ جو بچپن کی عمر ہے نا، یہ ساری زندگی کی کریم ہوتی ہے. اس عمر میں جو مائیں اپنے بچوں کی بہترین پرورش کرتی ہیں نا، اس کا اثر پھر آگے آتا ہے. ہم کہتے ہیں بہترین تربیت کا مطلب یہ ہے کہ ان کو قرآن حفظ کرا دو، ان کو مسجد میں بھیج دو، مدرسے میں بھیج دو. ٹھیک ہے، یہ سب اچھی باتیں ہیں، آف کورس، اس میں کوئی شک نہیں. لیکن یاد رکھیے، آپ پورا قرآن بھی حفظ کروا دینا، پھر بھی شاید آپ کو ڈانٹ کے کہنا پڑے چلو نماز پڑھو. بات نہیں بنتی. بات کب بنتی ہے؟ جب آپ ان کے دل میں اسلام کی رخ پیدا کریں، ان کی آنکھوں سے جھلکے کہ ان کے اندر قرآن ہے، ان کے آداب، ان کا اٹھنا، ان کا بیٹھنا، ان کے اندر وہ رنگ نظر آئے جو بعد میں پھر صبغت اللہ میں بدلتا ہے. اس لیے ماؤں کو بچوں کی تعلیم کے ساتھ ساتھ تربیت کی کوشش کرنی چاہیے، روحانیت کو پیدا کریں. ایک ماں نے کہا کہ بچہ حافظ ہے پر نماز نہیں پڑھتا. رمضان میں اس کا پورا قرآن سنتی ہوں، گھنٹوں بیٹھتی ہوں، لیکن ٹی وی نہیں چھوڑتا. تو میں نے کہا اس غریب کا کیا قصور ہے؟ آپ نے اس کو قرآن تو پڑھا دیا، تو اس قرآن نے کیا کہا ہے وہ تو نہیں بتایا. اس لیے بہت ضروری ہے کہ جہاں آپ اپنے بچوں کو قرآن کے لفظوں کا حافظ بناتے ہیں نا، تو وہاں ان کو اس کے معنی، اس کا مفہوم اور اس کی دل کو پگھلانے والی تفسیر بھی سنوائیں. اور جب آپ ان کو نماز کے لیے لے کے جاتے ہیں تو ایاک نعبد و ایاک نستعین کا مطلب بھی بتائیں. آنکھوں سے جھلکتا ہے انسان کے کہ اس کے اندر کیا ہے. ورنہ یاد رکھیے کہ وہ کتابوں کا بوجھ تو ہو جائے گا، دل نہیں پگھلے گا. حضرت یحییٰ علیہ السلام کو تو اللہ نے چنا تھا، ٹھیک ہے، جن کو اللہ بچپن سے چن لے اس کی بات ہے، لیکن یہ تو اللہ کی طرف سے وحبی تھے نا، وحبی نعمت تھی. आप अपने बच्चों के लिए कसबी नेमत भी पा सकते हैं। मेहनत कीजिए। माँ ही वो इदारा है कि जहाँ से फिर इस्माइल अलैहिस्सलाम जैसे बच्चे निकलते हैं। कोई मकतब नहीं था, कोई मदरसा नहीं था। सिखाए किसने इस्माइल को आदाब फर्जंदी? आज बच्चों को सारा दीन सिखा दिया जाता है, लेकिन माँ बाप के साथ बात कैसे करते हैं ये नहीं सिखाया जाता। बच्चे दीन का सारा गुस्सा भी माँ बाप पे ही निकालते हैं। रिवायात में आता है कि बचपन इनका कितना प्यारा था कि बच्चे आपसे खेलने को कहते तो ये जवाब में कहते कि हम खेल के लिए पैदा नहीं किए गए। ये थी वो रहमत जो अल्लाह ने ज़करिया पे की, और अल्लाह ऐसी रहमतें सब पे करें। और इनकी खूबियों को पॉइंट्स में लिख लें 1-2 करके। पहली बात, किताब मिल गई। फिर दूसरी बात, आतई नाहुल हुक्म सबिया, बचपन में ही हुक्म मिल गया। हुक्म से यहाँ क्या मुराद है? दानाई, अकल, शऊर, किताब में दर्ज अहकामात की समझ, इल्म और अमल का शौक और नबूवत। ये सारी चीज़ें उनको अल्लाह ने दे दी। और सभी या सभी छोटे बच्चे को कहते हैं। रिवायतों में आता है कि 3 साल की उम्र में इन्होंने तौरात पढ़ और समझ ली थी। और हनानन का लफ्ज़ बड़ा प्यारा है, शफकत, मेहरबानी, यानी शफकत करने वाले थे, सॉफ्ट स्पोकन थे। माँ बाप और रिश्तेदारों पर शफकत और मेहरबानी का जज्बा था। और ज़का तस्किया हुआ हुआ था, नफ्स की आलाइशों से पाक थे, गुनाहों से पाक, तहारत का ख्याल रखने वाले थे। हनान कहते हैं हैबत और वक्कार को। इसी तरह रिस्क या बरकत के मानों में भी हनान को इस्तेमाल किया जाता है। हनान बर वज़न सहाब, रहमत, रिस्क, वक्कार, दिल की नरमी, और अल्लाह ताला का नाम भी है ना, अल हनान वल मन्नान, ये अल्लाह ताला का वस्फी नाम है। वकाना तकिया, और वो परहेजगार था, इताअत शार, कभी गुनाह ना किया ना गुनाह का इरादा किया, मुत्तकी थे। वबर्रम बिवालिदैह, और माँ बाप के साथ नेकी करने वाला। जो बिर का लफ्ज़ है ना, बर जन यहाँ है, ये ख़ास तौर पे माँ बाप के साथ अच्छे सलूक के लिए। बहुत नेकी करने वाले थे। इतनी दुआओं से मांगा हुआ बच्चा, बुढ़ापे का बच्चा। अमूमन लोगों के ऐसे बच्चे बिगड़ जाते हैं, ख़राब हो जाते हैं, बेजा लाड प्यार। लेकिन ये ज़करिया की क्या नेकी थी कि अल्लाह ने इस उम्र में बच्चा भी दिया, तो कितना प्यारा दिया। इतनी सिफात सुन के तो दिल चाहता है ना, कोई बच्चा हो तो उसका नाम हो ही याहिया, क्योंकि नाम तो असर आता ही है ना। और बचपन से ऐसे थे। फिर मुस्नद अहमद की एक रिवायत में आता है कि एक शख्स जहन्नम में 1,000 साल तक या हन्नान या मन्नान पुकारता रहेगा। यही वो नाम है। और सबसे बढ़ के क्या कहा, मलम यकुन जब्बारन असिया, ना सरकश और ना गुनाहगार थे, किसी किस्म की नहीं। माँ बाप के साथ अच्छा सलूक था, बाकियों के साथ भी अच्छा सलूक करने वाले थे, तकबर नहीं करते थे। जब्बार कहते हैं वो शख्स जो शिद्दत गज़ब में मारता और कत्ल करता हो। वसलामुन अलैह, और उस पर सलामती हो। देखिए कौन कह रहा है, अल्लाह ताला की ज़ात इस पर सलामती भेज रही है। ये अल्लाह की तरफ से है, हर दुख और अजियत से सलामती। ये जुमला मोतरज़ा है जिसका अगले और पिछले कलाम के साथ ताल्लुक नहीं होता। बस बीच में सलामती की बात हो गई। कब? यौम वलीदा, जिस दिन वो पैदा हुए, माजी का सीगा। व यौम यमूतू, और जिस दिन वो मरेंगे। व यौम युबअसु हय्या, और जब वो दोबारा उठाए जाएंगे। 3 लम्हे या 3 मौके इंसान के लिए बड़े नाजुक होते हैं, वहशतनाक होते हैं। एक वो वक्त जब इंसान माँ के रहम से बाहर आता है, ये नई दुनिया उसको बहुत इनसिक्योर लगती है, माँ के पेट में बहुत सिक्योर होता है, यहाँ इसको एकदम अजनबियत का एहसास होता है। फिर इसी तरह जब मौत का शिकंजा इसे अपनी गिरफ्त में लेता है। और तीसरा वो मौका जब कब्र से उठाया जाता है। اللہ تعالیٰ کہتے ہیں ان تینوں وقتوں میں ہم نے ان کو سلامتی اور امان دے دیا. اللہ اکبر. آگے آپ پڑھیں گے حضرت عیسیٰ اپنے اوپر خود سلامتی بھیجتے ہیں اور حضرت یحییٰ جو ہیں وہ اس بات پہ خوشی محسوس کیا کرتے تھے کہ میرے پر تو اللہ تعالیٰ نے سلامتی کی بات کی. تو لہٰذا یہ تھے حضرت زکریہ اور حضرت یحییٰ علیہ السلام. ماں باپ کی نیکیاں بچوں کے کام آتی ہیں. شرط یہ ہے کہ اللہ تعالیٰ کے ساتھ گہرا تعلق ہو. سوال پیدا ہوتا ہے کہ ماں کے پیٹ سے نکلتے وقت کیا پریشانی ہوتی ہے؟ شیطان بچے کی تاک میں ہوتا ہے. روایات میں آتا ہے کہ بچے کی پیدائش سے پہلے ہی شیطان اس کے پاس آ کے بیٹھ جاتا ہے, کچوکا لگاتا ہے اس کی کمر میں. اللہ نے حضرت یحییٰ کو اس سے بچا لیا. اور موت کے وقت نزا کا عالم اور عذاب قبر, اور اٹھنا قیامت کے دن دوزخ کے عذاب سے محفوظ ہونا, یہ ساری چیزیں اللہ تعالیٰ نے ہمیں کیوں بتائیں؟ یہ سوچیے. وہ تو ہو گئے, ہم اپنے بارے میں سوچیں ذرا, ہمارا کیا بننے والا ہے؟ ہم پہ یہ تینوں باتیں آنی والی ہیں. ایک تو گزر گئی, بچپن میں جب انسان پیدا ہوتا ہے اس کو نہیں پتہ چلتا نا کیا ہوا اس کے ساتھ, مشکل ہوئی کہ نہیں. لیکن یہ دو لمحے جو آنے والے ہیں اس کے لیے ہم کتنے تیار ہوئے, یہ سوچنے کی بات. بعض لوگوں نے ایک بڑی غلط تعویل کی ان آیتوں کی, اور وہ کیا کہ یوم ولیدہ سے عید میلاد کا ثبوت یا جواز ثابت کر دیا. تو پھر سوچیے یوم وفات پر عید وفات کا کیا بنے گا؟ پھر عید ممات بھی ہونی چاہیے. اگر یوم ولادت کے لیے سلام ہے تو یوم وفات کے لیے بھی سلام ہونا چاہیے. بہرحال اس کی گہرائی میں جانے کی ضرورت نہیں, لیکن بات یہ ہے کہ آؤٹ آف ٹیکسٹ تفسیر جب کی جاتی ہے کسی بھی حکم کی تو پھر ایسی ہی ہوتی ہے. ایک مرسل روایت میں آتا ہے کہ اللہ کے نبی نے فرمایا تمام لوگ قیامت کے دن کچھ نہ کچھ گناہ لے کر جائیں گے سوائے حضرت یحییٰ علیہ السلام کے. ایک مفسر قتادہ کہتے ہیں آپ نے گناہ تو کیا, قصد گناہ بھی نہیں کیا, یعنی گناہ کا ارادہ بھی نہیں کیا کبھی. زیادہ سٹرونگ روایت نہیں ہے, اور بھی ہیں ان کے بارے میں کچھ. حضرت حسن کہتے ہیں کہ حضرت یحییٰ علیہ السلام سے فرمانے لگے آپ میرے لیے استغفار کیجیے, آپ مجھ سے بہتر ہیں. حضرت یحییٰ نے جواب دیا آپ مجھ سے بہتر ہیں. حضرت عیسیٰ نے فرمایا میں نے تو آپ ہی اپنے اوپر سلام کہا اور آپ پر تو خود اللہ تعالیٰ نے سلام کہا. اللہ نے دونوں کی فضیلت ثابت کر دی. تو یہ تھی ایک گھرانے کی کہانی, ہم سب کو بہت کچھ سوچنے پہ مجبور کرنے والی کہانی ہے. یہ زندگیوں کے نقشے بدلنے کی ضرورت ہے, تربیت کے نقشے بدلنے کی ضرورت ہے. صرف دعاؤں سے اولادیں نیک نہیں ہوتی, اس کے لیے پھر زکریا علیہ السلام والا ایمان لانا پڑے گا. کوشش, توجہ, وقت. ماں باپ کا یہ فریضہ ہے کہ اپنے بچوں کو دنیا کی سب سے قیمتی دولت سمجھے, اس لیے کہ آپ کے کچھ ڈالر چوری ہو گئے تو مل جائیں گے, گاڑی خراب ہو گئی تو دوسری آ جائے گی, لیکن خدا نخواستہ اگر آپ کا ایک یا کوئی بچہ بگڑ گیا یا آپ کی محرومی کا شکار ہو گیا تو اس کی شخصیت ٹوٹ پھوٹ جائے گی. اللہ تعالیٰ سے دعا ہے کہ ہمیں عمل کی توفیق عطا فرمائے.
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, کافھا یا عین صاد, ذکر رحمت ربک عبدہ زکریا, اذ نادا ربہ نداء خفیا, قال رب انی وہن العظم منی واشتعل الرأس شیبا ولم اکن بدعائک رب شقیا, وَإِنِّي خفت الموالي من ورائي وكانت امرأتي عاقرا فهب لي من لدنك وليا يرثني ويرث من آل يعقوب واجعله رب رضيا يا زكريا إنا نبشرك بغلام اسمه يحيى لم نجعل له من قبل سميا قال رب أنى يكون لي غلام وكانت امرأتي عاقرا وقد بلغت من الكبر عتيا قال كذلك قال ربك هو علي هين وقد خلقتك من قبل ولم تك شيئا قال رب اجعل لي آية قال آيتك ألا تكلم الناس 3 ليال سويا فخرج على قومه من المحراب فأوحى إليهم أن سبحوا بكرة وعشيا يا يحيى خذ الكتاب بقوة وآتيناه الحكم صبيا وحنانا من لدنا وزكاة وكان تقيا وبرا بوالديه ولم يكن جبارا عصيا وسلام عليه يوم ولد ويوم يموت ويوم يبعث حيا